سور المؤمنين في ابتدائي آياتها من تقدر الله پاک نے ایمان والوں کے لیے کامیابی کا معیار بننے والے اعمال کا ذکر فرمایا. بہت سے صفات جو کامیابی کی ضامن ہیں, فلاح کی بنیاد ہیں, اور جن کے اپنانے پر دنیا اور آخرت کے خوشحالی موقوف ہے, ان صفات کا بیان سورہ مومنون کے ابتدائی آیات میں اللہ نے فرمایا قد افلح المؤمنون, کہ وہ ایمان والے کامیاب ہیں, الذین هم فی صلاتهم خاشعون, جو اپنی نماز میں صفت خشوع کو اختیار کرتے ہیں. اس میں سب سے پہلا لفظ جو لایا گیا ہے وہ اہل ایمان کے لیے لایا گیا, دنیا والوں کے لیے کامیابی کا ابتدائی جو قدم ہوگا وہ تو مذہب اسلام کا اختیار کرنا ہوگا. لیکن جو اسلام لا چکا ہے, جو اپنے آپ کو مسلمان کہلا چکا ہے, جو کلمہ پڑھ چکا ہے, اس کے لیے کامیابی کا معیار کیا ہے, اس کی ابتدا کہاں سے ہوتی ہے؟ قرآن کریم میں اس کا بیان آیا الذین هم فی صلاتهم خاشعون, کہ جن کو ایک تو نمازوں کا اہتمام ہوتا ہے اور دوسرے وہ نمازوں میں صفت خشوع کو اپناتے ہیں. دین کے کاموں کی ذمہ داری رکھنے والے افراد میں اور ذمہ داریاں اٹھانے والی کمیٹیوں اور جماعتوں میں اور اداروں میں یہ بات دیکھی جاتی ہے, یہ خامی اور خرابی دیکھی جاتی ہے کہ وہ ذمہ داریوں کو جو دین ہی کی نسبت سے ان سے جڑی ہوئی ہیں ان کی وجہ سے نماز کی اہمیت کو کم محسوس کرتے ہیں. امر بالمعروف کے کام میں لگے ہوئے ہیں, نہیں عن المنکر کے کام میں لگے ہوئے ہیں, دوسروں کو تبلیغ میں لگے ہوئے ہیں, پڑھنے پڑھانے میں لگے ہوئے ہیں, دوسری اور رفاہی کاموں میں, رفاہی خدمتوں میں لگے ہوئے ہیں, لوگوں کو فائدہ دینے والی انہوں نے جماعتیں قائم کر کے امت کے خاطر, امت کے نفع کے خاطر انہوں نے پیسے وغیرہ جمع کر کے ان پیسوں سے مختلف چیزوں کو اپنا کر اور بنا کر پھر انہی امت کے خاطر اور امت کے افراد کے خاطر اس کو فی سبیل اللہ وقف کر دیا ہے. ان ساری خدمتوں کو, دوسری سیاسی خدمتوں کو, رفاہی خدمتوں کو, دینی اور دعوتی خدمتوں کو انجام دینے والے یہ سمجھتے ہیں کہ چونکہ ہم دینی کام انجام دے رہے ہیں اس لیے یہ دینی خدمات ہمارے حق میں نماز کی اہمیت کو شاید کم کر دینے والی, اس کی وجہ سے کبھی وہ جماعت کو چھوڑ رہے ہیں, کبھی نماز قضا ہو رہی ہے اس کا اہتمام نہیں ہے, کبھی نماز تاخیر سے پڑھی جا رہی ہے اولے وقت کے بجائے آخر وقت میں اس کی فکر نہیں ہے. تو یہ وہ خرابی ہے جس کی اصلاح کی سخت ضرورت ہے. حضرت عمر فاروق رضی اللہ عنہ کا دور جو اسلام کے خلیفہ دوم ہیں, جن کی حکومت کا زمانہ امام عادل خلیفہ عادل کی حکومت کا زمانہ ہے, جن کے بادشاہت جس خطے پر جس جتنے رقبے پر تھی, علماء نے ان کا حساب لگا کر بتایا کہ آج جس جگہ 15 ملک بسے ہوئے اور آباد ہیں اتنی مملکت پر اور اتنی خطے زمین پر اتنے رقبے پر حضرت عمر رضی اللہ عنہ اکیلے حاکم. تو 15 ممالک کے اکیلے جو بادشاہ تھے انہوں نے اپنے دور میں اپنے گورنروں کو جو اپنی طرف سے حکم نامہ بھیجا تھا اس کے اندر سب سے پہلی بار واضح لفظوں میں یہ لکھی تھی ان اہم امرکم عندی اصلا فمن حفظها وحافظ علیها حفظ دینه ومن ضیعها فهو لما سواها اضیع, کہ جس تمہارے اوپر مسلمانوں کی سیاسی خدمات ہیں, ان کی دیکھ بھال ہے, رعیا کے دوسرے نفقات کو, خرچوں کو اور اجتماعی سطح پر پڑھنے والی ان کی ضرورتوں کو, آپس میں ان کے ہونے والے جھگڑوں کو سلجھانے کی ذمہ داریاں ہیں, لیکن اس کے باوجود تمہاری سب سے بڑی ذمہ داری, تمہارا سب سے بڑا کام اور اہمیت کے قابل جو عمل ہے وہ نماز کا عمل ہے. فمن حفظہا, جو نماز کو خود بھی انجام دے گا, وحافظ علیہا, اور نہ صرف نماز اکٹھی کو پڑھ لے گا کہ نماز فرض ہے تو پڑھ لیا جائے, بلکہ جیسا اس کو پڑھنا ہے ویسا پڑھنے کا اہتمام کرے گا, وقد حفظ دینہ ہو, تو پھر اس گورنر سے یہ توقع رکھی جا سکتی ہے کہ وہ باقی دین کے اور احکامات کو بھی, مذہب کی اور تعلیمات کو بھی, رسول کی اور سنتوں کو بھی اپنانے والا اور ان کو بچانے والا ہوگا, اور اس کے ذریعے سے اسلامی حکومت کے قیام کی امید کی جا سکتی ہے. وَمَنْ بَنْ شَعَاهَا فَهُوَ لِمَا سِوَاهَا أَذْيَا, اور جس نے دین خدمات کا حوالہ لے کر, ان کی آڑ لے کر, دعوتی کاموں کی اور سیاسی خدمات کی آڑ لے کر نمازوں کو ضائع کرے گا اور ان کی وجہ سے ان کو وقت پر ادا نہیں کرے گا, ان کے جماعت کے ساتھ ادا کرنے کا اہتمام نہیں کرے گا, ان کو وقت گزار کر کے قضا وقتوں میں ادا کرے گا, یہ بالکل ہی ان کو ترک کر دے گا, تو اس سے توقع نہیں رکھی جا سکتی ہے کہ وہ دین کی اور خدمات کو بھی انجام دے گا. جو دین کی اس قدر اہم حکم کو, یا دین کے اس قدر اہم عمل کو, جو دین کے اس قدر بنیادی ستون کو ضائع کر دے گا, وہ امت کی کیا خدمت بجا لائے گا, وہ امت کے افراد کو کیا نفع پہنچا سکتا ہے؟ تو خلیفہ عادل, خلیفہ دوم حضرت عمر رضی اللہ تعالی عنہ, وہ اپنے گورنروں کو خلافت کے سنبھالنے کے بعد سب سے پہلا جو حکم دیتے ہیں وہ نمازوں کے اہتمام کا ہے, اور نمازوں کے اہتمام میں سب سے پہلی بات اس لفظ کے کہنے سے جس طرف جاتی ہے وہ یہ ہے کہ بس ان کو مسجد میں آ کر جماعت کے ساتھ میں ادا کر لیا جائے جیسے تیسے. ہمارے نمازوں کے اندر جتنے ارکان ہیں, ان ارکان کی جو سنتیں ہیں اور اس کے جس قدر آداب ہیں, ان کا اہتمام ہو یا نہ ہو, اور اسی طرح دل کی حالت اور دل کی توجہ اور دل کا میلان اللہ کی طرف ہو یا نہ ہو, بہر صورت خشوع اور خضوع ہم کو حاصل ہو یا نہ ہو, بس کسی طرح ہم نمازوں کو ادا کرنے والے بن جائے, تو یہ حفاظت صلات میں آ گیا, اہتمام صلات میں آ گیا, محافظت صلات میں آ گیا, ایسا سمجھا جاتا ہے. ذہن میں رکھنے کی یہ بات ہے, سمجھنے کی یہ بات ہے کہ نماز کی سنتیں اپنانے سے جو نور حاصل ہوتا ہے وہ سنتوں کو اپنائے بغیر حاصل نہیں ہو سکتا. نماز کے جو آداب فقہ کی سینکڑوں صفحات کے اندر, کتابوں کے اندر بکھرے ہوئے پڑے ہیں, اگر ان کو ہم عملی طور پر نہیں اپنائیں گے تو ہم نماز کی برکات کو حاصل کرنے میں 100% ناکام رہیں گے. سنتیں دراصل وہ اصل بنیاد کو محفوظ رکھنے کا ماحول فراہم کرتی ہیں. بنیادی چیزیں تو دو چار ہی ہوتی ہیں, نماز کے ارکان چار ہیں, قیام کرنا ہے, تلاوت کرنا ہے, رکوع ہے, سجدہ ہے, قعدہ ہے اور تکبیرۃ تحریمہ, یہ چار, اور یہ دو چھ, چھ ارکان نماز کے ہوں گے بنیادی طور پر, لیکن ان چھ کے ساتھ میں 13 اور واجبات بھی اس کے ساتھ جڑی ہوئی ہیں, اور 80 سے زائد سنتیں اس کے ساتھ میں جڑی ہوئی. تو ان سنتوں کو اگر ہم اپنانے والے بنیں گے تب جا کر کے نماز کے انوار و برکات ہم کو حاصل ہو سکتے ہیں. قرآن کریم کی اس آیت کے اندر جس طرح توجہ دلائی گئی ہے وہ خشوع کی صفت ہے. دو لفظ ایک ساتھ استعمال کیے جاتے ہیں کہ نمازوں کو اور اللہ کی عبادت کو خشوع کے ساتھ, خضوع کے ساتھ ادا کرنا چاہیے. خشوع شین سے ہے اور خضوع ذات سے ہے, دونوں کے مفہوم میں تھوڑا سا فرق ہے. خضوع کا مطلب جو ذات سے ہے, اس کا مطلب ہوتا ہے کہ اپنے اعضاء کو ساکن اور ثابت اور بے حرکت رکھنا, بے وجہ بلا ضرورت ان کو حرکت سے بچانا. ہم وہاں لوگوں کو عادت ہوتی ہے کہ نماز میں کھڑے ہوئے ہیں قیام کے دوران اور ٹانگوں کو اپنے ہلا رہے ہیں, امام صاحب نے کسی قدر نماز کو طویل کر دیا, اب ان کی ٹانگیں ہلنی شروع ہو گئی, کبھی دائیں پیر ہل رہا ہے, کبھی بائیں پیر ہل رہا ہے, کبھی دائیں پیر پہ کھڑے ہو کے نماز ہو رہی ہے, کبھی بائیں پیر پہ. یہ کچھ خضوع کے بالکل منافی ہے. بعض لوگ خامخواہ بلا ضرورت اپنی نماز میں ہی داڑھیوں کو سنوارنے لگتے ہیں, بعض لوگ معمولی خارش پر اپنے سروں کو, اپنے کانوں کو, اپنی گردن کو, دوسرے اور اعضاء کو کھجلانے لگتے ہیں, بعض اور لوگ نماز ہی کے اندر اپنے کپڑوں کو سیدھا کر کے سنوارنے لگتے ہیں. تو بے وجہ یہ کام کرنا یہ خضوع کے منافی ہے. وَقُومُوا لِلَّهِ قَانِتِينَ, اللہ کے سامنے ادب سے کھڑے ہوا کرو. ادب سے کھڑے ہونے کا مطلب یہی ہے کہ شاہی دربار میں جب بندہ جاتا ہے اور اس کی پریڈ لگتی ہے تو وہ ظاہر ہے اس وقت میں اپنے سر کو داہنے باہنے ہلکا کر, ایک طرف کو جھکا کر, ایک پاؤں پر وزن ڈال کر, یا دونوں پیروں کو ہلاتے ہوئے, یا بے توجہی کے عالم میں ویسے ہی کھڑا نہیں ہو جاتا, بلکہ اس کا ایک ایک ایکشن بتاتا ہے, ایک ایک ادا بتاتی ہے کہ وہ شاہی دربار میں کھڑا ہوا ہے. ایسے ہی نماز کی جو سنتیں ہیں وہ اس کے آداب, اس کے اداؤں کو بتاتے ہیں کہ اللہ کے سامنے اس کی ادائیں کیسی ہونی چاہیے. خشوع اور خضوع کا کی جو صفت ہے ये सिफत जल्दी हासिल हो सकती है जब जाहिरी तौर पर सुन्नत को सुन्नतों को अपनाया जाए। तो वुजू का मतलब हुआ जाहिरी तौर पर अपने आजा को बेहिसो हरकत रखना, साकित और साबित रखना, जामित और थमा हुआ रखना, उनको बेवजह हरकत नहीं देना, बेवजह इधर उधर हिलना जुलना जुलना इस किस्म की हरकतें नहीं करना, ये आता है वुजू के अंदर। तो आजा को सलामत रखना, साबित रखना, यह वुजू हुआ। और दिल की तवज्जो को अल्लाह की तरफ रखने की कोशिश करना, यह खुशी हुआ। तो खुशी का ताल्लुक दिल से है, खुशू का ताल्लुक आजाए जाहिरी से है। ये चीजें बहुत से लोगों को शुबहात होती हैं कि हम कोशिश करते हैं कि नमाज में हमारी तवज्जो अल्लाह की तरफ रहे, जो कुरान पढ़ा जा रहा है उसकी तरफ रहे, लेकिन हमें जितनी मसरूफियतें हैं उन मसरूफियतों की वजह से ध्यान इस तरफ से हट जाता है, क्योंकि हम अल्लाह को देख नहीं रहे होते हैं तो हमारी नजरें अल्लाह पर नहीं है, जहन किसी और तरफ मुतवज्जे हो जाता है। उलमा फरमाते हैं कि खुशु की दौलत से महरूम होने की बुनियादी वजह वो जाहिरी सुन्नतों और आदाब को तर्क करना है। नमाज की सुन्नतों को और नमाज के आदाब के सिलसिले में बुनियादी बातें जहन में रखना चाहिए कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की हाथ तकबीर तहरीमा कहने के वक्त हाथ उठाने से लेकर सलाम के फेरने तक की सुन्नतें, और उन सबको अपनाने की सख्त जरूरत है। उसके बगैर नमाज हकीकी माना में नमाज नहीं है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम सहाबा किराम को नमाज पढ़ाते थे, आप इमामत फरमाते थे, फिर कहते थे कि सल्लू कमा रअयतुमुनी उसल्ली, जैसे मुझे नमाज पढ़ता हुआ तुम देखते हो वैसे ही तुम भी पढ़ने की कोशिश करो। अकीमुस सलाह और आतुस ज़कात का हुक्म आया कि नमाज कायम करो, वैसे ही छोड़ नहीं दिया गया। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने नमाज पढ़ के बताई, एक सहाबी आए और आकर के उन्होंने नमाज अदा की, जल्दी से खड़े हुए, तेज से तिलावत कर दी, उसके बाद रुकू में चले गए, फौरन उसके खड़े हो गए, फिर सजदे में जल्दी से चले गए और बहुत जल्द जल्द उन्होंने सजदों को अदा करके नमाज मुकम्मल कर ली। अब वो आए हुजूर के पास, अस्सलाम वालेकुम या रसूल अल्लाह। हुजूर ने फरमाया वालेकुम सलाम, कौम फसल्ली फइन्नका लम तुसल्ली, वालेकुम सलाम, जाओ नमाज दोबारा पढ़ के आओ, तुमने नमाज नहीं पढ़ी। अभी वो नमाज पढ़ के आए हैं, हुजूर फरमा रहे तुमने नमाज नहीं पढ़ी। वो गए, दोबारा उन्होंने जाकर नमाज अदा की और पहले ही तरह जल्दी जल्दी पढ़ ली। हुजूर ने फरमाया जाओ अभी भी तुम्हारी नमाज नहीं हुई, दोबारा पढ़ो। तीन मरतबा इस अमल के बाद उन्होंने फरमाया कि अल्लिम ली या रसूल अल्लाह, बताइए मुझे कैसे पढ़ना चाहिए। यहाँ गौर करना चाहिए कि बाद अवकात जब तक मुखातब के दिल में तलब पैदा नहीं होती उस वक्त तक उसको हुक्म बताया नहीं जाता। हुजूर पाक सल्लम चाहते तो पहली दफा ही उनको बता सकते थे कि नमाज ऐसे पढ़ो, लेकिन एक मरतबा नहीं, दो मरतबा नहीं, तीन मरतबा जब उन्होंने गलती की तो उनके दिल में ख्याल आया कि मैं गलती किए जा रहा हूँ लेकिन पूछ नहीं रहा हूँ कि मुझसे गलती क्या हो रही है। तो उस वक्त तक हुजूर ने उनको फरमाया नहीं कि नमाज कैसे पढ़ना है। फिर जब उन्होंने तीसरी मरतबा गलती करने के बाद दिल में ख्याल आया और तलब पैदा हुई कि मुझे जानना चाहिए नमाज कैसे पढ़ी जाती है, तो फिर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनको बताया कि हर अमल को इत्मीनान के साथ में अदा करना है। आदाब और मुस्तहबात और सुन्नतें तो एक तरफ रही, बहुत सारे नाजायज तामोसत को हम अपनी नमाजों में रवा रखते हैं। उनमें से जो बिल्कुल नमाज के अंदर भी हराम है और नमाज के बाहर की दुनिया में भी जो काम हराम है, वो काम नमाज के अंदर अगर अंजाम दिए जाएंगे तो नमाज का सवाब मिलते हुए उन कामों का अजाब और गुनाह भी लिखा जाता है। उन दो कामों में से एक काम है टखनों के नीचे अपने पहचों का, तहबंद का, या हमने जो भी शलवार इजार पहन रखी है उसका जान। नमाज के हालत में अगर किसी का बेवजह मसलन किसी कोई शख्स तनोबंद है, मोटे हैं और उनके पेट पर तहबंद वगैरह ठहरता नहीं है, नीचे ढलक आता है, इस वजह से उनके टखनों के नीचे अगर तहबंद जाता है तो वो मालूर शुमार होते हैं, उनके लिए वो वालिद नहीं है। मा असफल मिनल ताबैन मिनल इजारे फिन्नार, के टखनों के नीचे जो हिस्सा तहबंद का जाएगा वो हिस्सा जहन्नम में जलाए जाने का मुस्तहिक और हकदार बन जाता है, ये वालिद आ रही है। तो ये वालिद उन मालूरीन के हक में नहीं है जो चाहते तो हैं कि इसका इंतजाम करें लेकिन किसी वजह से उनका तहबंद, उनका उनकी पैंट, उनकी पतलून और उनका पजामा नीचे उतर आता है और टखनों के नीचे तक लटकने लगता है। लेकिन जो इन हजरात को कोई मजबूरी माजूरी नहीं है और उसके बावजूद उनका टखनों से नीचे उनका पैंट होता है या जो भी उन्होंने शलवार वगैरह पहन रखी है वो होती है, तो नमाज के सवाब के साथ साथ इस अमल का गुनाह भी बराबर लिखा जाता है। लोग आते हैं नमाज अदा करते हैं, बेशक अल्लाह की तरफ से इसकी तौफीक हुई है, लेकिन जैसे ही उन्होंने नमाज अदा की उसके बाद फौरन मस्जिद से उतरते हुए मुक्का पंचों पर भी सीधे करने लगते हैं, टकलों से नीचे करने लगते हैं। याद रखिए ये इस्लाम की सुन्नत है, नमाज की सुन्नत नहीं है। ये इस्लाम का वाजिब हुक्म है, नमाज का वाजिब हुक्म नहीं है। इसको सिर्फ नमाज के अंदर करना नहीं है, नमाज के बाहर भी अंजाम देना। अगर कोई नमाज के बाहर इसको अंजाम नहीं देता है तो मुसलसल उसके इस अमल का गुनाह लिखा जाता है। वो चाहे जो भी नेक अमल कर रहा हो लेकिन इस बदअमली का गुनाह उसके नामे आमाल में जरूर दर्ज किया जाता है। दूसरा वो गुनाह है जो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के चेहरे को ना अपनाने की वजह से मिलता है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम हमारे लिए लायक अमल काबिल तकलीफ नमूना है। लक़द काना लकुम फी रसूलिल्लाहि उसवतुन हसना, अल्लाह के रसूल की जात में अहले ईमान के लिए उसवा हसना है। नमूना आइडियल वो उसवा कहा जाता है। उसके लिए लाया जा सकते थे बहुत सारे अल्फाज लेकिन हसना लाया गया। हसना की खासियत यह है कि जिसके अच्छाई को बताने के वास्ते किसी दलील को देने की जरूरत नहीं पड़ती वो उसवा हसना होता है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का कौल, अमल, चेहरा, बुशरा, वजा, कसा, बाल, आपके आदात, आपके अखलाक, आपके मुआशरत, तालीमात, ये सारी की सारी चीजें ये उसवा हसना में दाखिल है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के चेहरे से ज्यादा हसीन चेहरा और आपसे आपके चेहरे अनवर से बेहतरीन चेहरा, आपकी तहजीब से बेहतरीन तहजीब किसी और की हो ही नहीं सकती। अब इस सूरत हाल के बावजूद, हम इसको तस्लीम करने के बावजूद अगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का चेहरा नहीं अपनाते हैं तो ये इस्लाम का वाजिबी हुक्म छोड़ने की बुनियाद पर दौरान नमाज भी इसका गुनाह हमारे नामे आमाल में और ऐसा करने वालों के नामे आमाल में लिखा जाता है। बहुत सारे हजरात को देखा गया कि वो तहबंदों को या पाइसों को इस अंदाज से पहनते हैं कि उनकी नमाजें ही नहीं होती। नमाज की बुनियादी शर्तों में से एक शर्त है सतर का इख्तियार करना, यानी मर्द के लिए उसकी नाप से लेकर के टखनों से नीचे तक का हिस्सा बिल्कुल मस्तूर होना, छुपा हुआ होना, जरा सा भी नजर ना आना, थोड़ा बहुत उसके अंदर गुंजाइश है। वो इतना ही सूरतें होता यह है कि जो हजरात पैंट पहनते हैं और अजीबो गरीब किस्म का पैंट पहनते हैं, जब सजदे में या रुकू में जाते हैं तो सारी कमर उनकी खुली हुई होती है। वो नमाज पढ़ रहे हैं, अल्लाह के सामने इबादत के लिए झुके हुए हैं और उनको इबादत का सवाब नहीं मिल रहा। वो अल्लाह के सामने झुके हुए हैं लेकिन सतर के दिखाने का गुनाह उनको मिल रहा है। तो ये वो अमाल है जो सुन्नतों की कबील से नहीं है, जो आदाब और मुस्तहबात की कबील से नहीं है, ये वाजिबात की कबील से है और इनको अपनाना इंतहाई जरूरी है। कुछ तो वो है कि जिनके बगैर नमाज होती ही नहीं, और कुछ वो है जिनके साथ नमाज हो तो जाती है लेकिन गुनाह भी साथ ही साथ लिखा जाता है। तो इन वाजिबात के साथ पर अमल और एहतमाम के साथ साथ जरूरत है सुन्नतों को अपनाने की। सबसे पहली सुन्नत जो नमाज नमाजी खड़ा होता है और तकबीर तहरीमा कहते हुए हाथ उठाता है तो उसका तरीकेकार, हाथ बंधने का तरीका कि कैसे बांधना चाहिए, कहाँ बांधना चाहिए, पढ़ना चाहिए या नहीं पढ़ना चाहिए, क्या पढ़ना चाहिए, कौन सी नमाज में क्या पढ़ना चाहिए, रुकू का क्या तरीका है, ये सारी तफसीलात इंशाअल्लाह आहिस्ता आहिस्ता खुतबे के दौरान हर जुमा को थोड़ी थोड़ी बयान होती रहेंगी। तो उनमें से सबसे पहली सुन्नत ये होगी कि जब हाथ उठाए जाए तो उनमें तीन बातों का लिहाज रखा जाए। सिर्फ हाथ उठा लेना ये सुन्नत के अदा करने के लिए काफी नहीं। एक हदीस में आता है कि हाथ वो कांधे के बराबर, एक हदीस में आता है कि हाथों कानों तक, और एक हदीस में आता है कि हाथों कानों की लौ तक। तीनों हदीसों को इमाम आजम अबू हनीफा जो मुहसिन उम्मत है और उनकी फिकह दानी की वजह से उनको इमाम आजम का लक़ब दिया जाता है। उन्होंने बताया कि मुसल्ली को नमाज पढ़ना चाहिए और वो हाथों को इस तरह उठाए कि दो हथेलियों का रुख क़िबले की तरफ हो। लोग या तो यूं कर देते हैं कि आसमान की तरफ उनका रुख हो जाता है या बिल्कुल वो ऐसे मुड़े हुए होते हैं कि क़िबले की तरफ उनका रुख नहीं होता। तो ये हाथ उठाने की जो सुन्नत है उस सुन्नत की बिल्कुल खिलाफ वर्जी। सुन्नत का सवाब जब मिलेगा जब उनका रुख क़िबले की तरफ हो। और दूसरी चीज इसमें यह है कि इन तीनों हदीसों पर अमल किया जाए, जिसमें कांधे कांधे तक उठाने का, कानों की लौ तक उठाने का और कानों तक उठाने का हुक्म आया है। लिहाजा ऐसा उठाया जाएगा हाथ कि ये हथेली हमारी मुकाबलों की कांधे के और हमारे ये अंगों के किनारे ये टकरा रहे होंगे कानों की लौ से और ये हमारी उंगलियां पहुंच रही होंगी कानों तक। तो इस तरह से जब अपनाया जाएगा ये चारों सुन्नतें हमारी एक साथ अदा होंगी। एक क़िबले की तरफ उंगलियों का हमारी रोक होगा, दूसरे हमारा हाथ कानों तक भी उठा हुआ होगा और अंगूठे कानों की लौ से लगने की वजह से वो कानों की लौ तक उठाने की सुन्नत पर भी अमल हो रहा होगा और उंगलियां हमारी कानों के सिरे तक पहुंचने की वजह से उस तीसरी हदीस पर भी अमल होगा। तो एक साथ चार सुन्नतों को जब अपनाया जाएगा तब जाकर के ये हाथ उठाने की एक सुन्नत पूरे तरीके पर अदा होगी। اب تعالیٰ ہم سبوں کے لیے ان سنتوں پر عمل کرنا سہل فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. ایک اعلان ہے سماعت فرما لیں. ہفتے کے دن خواتین کے لیے دارالعلوم شکاگو کے اندر ایک اجتماع رکھا گیا ہے, ایزی وے ٹو جنت فار مسلم وومن. آپ حضرات سے گزارش ہے کہ خواتین